अब ये मुझे बताइए कि ये नेशनल पार्क बड़ा है या कराची, कराची बड़ा है या सिंध, सिंध बड़ा है या पाकिस्तान, एक मोहल्ले का नाम दे दीजिए किसी भी, वो मोहल्ला बड़ा है या मुल्क, ऐसा है तो जी तो यही तो मौला समझाना चाह रहे हैं कि तुम उसे जमीन की बात कर रहे हो। अरे जमीन की हकीकत क्या है कायनात के सामने, भाई जमीन की हकीकत क्या है? जब मुझसे कोई घर के बारे में सवाल करे, मैंने कहा अपने घर से ज्यादा मुझे अपनी सोसाइटी के बारे में पता है, अपने शहर के बारे में पता है, अपनी कौम के बारे में मालूम है, उनके मिजाज के बारे में मालूम है कि नहीं है? तो मैं कहूंगा ना, उससे ज्यादा मैं इसके बारे में जानता हूं। तो अब जमीन की हकीकत क्या है इस कायनात में, इस निजाम शमसी में जो एक आलम है, और वहां तो बात हो रही है आलमीन की, वहां किसकी बात हो रही है आलमीन की, कितने आलमीन ये भी नहीं मालूम। तो अल्लाह जिन्हें बना के भेज रहा है आलमीन के लिए रहमत बना के भेज रहा है, तो जब आलमीन का गवाह बना के भेज रहा है, तो मुझे बताइए कि किसी भी सवाल, कोई भी सवाल किया जाए आसमान के बारे में हो या जमीन के बारे में हो, समंदर के बारे में हो या हवा के बाहर पहाड़ों के बारे में हो, कायनात की किसी शय के बारे में हो, अगर इमाम आजिज हो जाए तो इमाम नहीं रहता। फिर इमाम कैसे रहेगा? अब एक मसला जहां पे आज बात को खत्म करेंगे और कल वहीं से बात का आगाज करेंगे, क्योंकि वक्त महदूद है, कल इंशाल्लाह 5-10 मिनट ज्यादा मिल जाएंगे पहले से, तो थोड़ा सा तफसील बयान करेंगे। हमें जल्दी जल्दी चलना पड़ रहा है आपके साथ कि मतलब को किसी एक मकाम तक पहुंचा दिया जाए। अब एक मसला रह गया, तो भैया तो आपने आलिम गैब बना दिया, क्या ये सारा गैब का इल्म रखते हैं या कुछ रखते हैं कुछ नहीं रखते, एक सवाल। दूसरा सवाल ये कि किसी वक्त इल्म रखते हैं किसी वक्त इल्म नहीं रखते, जब चाहता है अल्लाह इन्हें ये इल्म दे देता है, जब नहीं चाहता नहीं देता। मुख्तलिफ तरह की रिवायात और वाकयात इस तरह के मसाइल और सवालात को ईजाद कर देते हैं। भाई बात यह है कि पहले किताब को समझने की कोशिश कर लीजिए, किताब समझ में आ जाएगी तो सारे मसले हल हो जाएंगे, और अगर किताब को आपने अपनी मर्जी से समझने की कोशिश की तो मसले उलझते ही चले जाएंगे, पेचीदा ही होते चले जाएंगे। क्यों? अल्लाह की किताब है, अल्लाह की किताब है, कहीं इरशाद हो रहा है कि इनके साथ अच्छा सुलूक करो, आओ यहूद और नसारा आ जाओ, हम एक कलमे पर इकट्ठा हो जाएं, आओ तौहीद के मसले पे इकट्ठा हो जाएं। कहीं कहा जा रहा है खबरदार इनसे दोस्ती भी ना करना, है ना ऐसा? ला तत्तखिदुल यहूदा वन नसारा औलिया, इनको अपना सरपरस्त ना बनाना। कहीं कहा जा रहा है नमाज खूब पढ़ो, 300 से ज्यादा आयात नमाज के हुक्म के बारे में, और कहीं कहा जा रहा है वैलुल्लिल मुसल्लीन, नमाज गुजारों पर वाय हो, नमाज पढ़ने वालों पर हैफ हो। तो अब जो चाहे अपने मतलब का जुमला निकाल ले। मैं कहूं कुरान कहता है नमाज पढ़ो, एक ने खड़े होके कहा कुरान तो लानत भेज रहा है। हाँ वैलुल्लिल मुसल्लीन है कि नहीं? तो अब कुरान से जो 73 फिरके बने, कौन सा फिरका ऐसा है जिसके पास कुरान की आयतें नहीं है, मुझे बताइए। अब कोई भी एक आयत, बल्कि आजकल तो एक एक लफ्ज लेके फिरका बना देते हैं। आयत को तो छोड़िए आप, आयत का एक लफ्ज लिया, एक लफ्ज से मसलक बना दिया, एक लफ्ज से गुरो। तो कुरान में तो माज अल्लाह अगर बजाहिर देखेंगे एतराज करने वाले, तो उन्हें तजादात ही तजादात नजर आते कि साहब यहां ये कहा जा रहा है, वहां ये कहा जा रहा है। अल्लाह को कहीं वली कहा जा रहा है, कहीं शैतान को वली कहा जा रहा है। अल्लाह वलीउल्लज़ीना आमनु युख्रिजुहुम मिनज़ुलुमाति इलन्नूर, वल्लज़ीना कफरू औलियाउहुमुत तागूत, जिन्होंने कुफ्र किया उनके वली ये तागूत हैं, शैतानी ताकतें हैं। कहीं मोमिन को वली कहा जा रहा है, कहीं मोमिना को वली कहा जा रहा है। तो आप किस किस लफ्ज को लेके चलेंगे? तो बस कोई हस्ती या कुछ हस्तियां ऐसी होनी चाहिए ना कि जिनके पास कुरान का, किताब का पूरा इल्म हो, पूरा इल्म हो, ताकि हर आयत की तफसीर कर सकें, हर लफ्ज का मफहूम बयान कर सकें। अरे जिसके पास किताब का जरा सा इल्म था, उसके लिए तो आप कायल हैं कि पलक झपकते में तख्ते बिलकीस को कहां से कहां उठा कर ले आया। अब मुझे बताइए कि जनाबे सुलेमान का मर्तबा बुलंद है या पैगंबर खत्मी मर्तबा सल्लल्लाहु अलैहि वसल्लम का? अल्लाह। मिलकर सलवार दीजिए बुलंद आवाज से जी। आप इरशाद फरमाइए कि किस पैगंबर का मर्तबा बुलंद है, तो जनाबे सुलेमान के वसी में तो इतनी ताकत हो कि जो इमाम नहीं, पैगंबर नहीं, नबी नहीं कि किताब का कुछ इल्म हो तो तख्त को उस कोने से इस कोने, मशरिक से मगरिब में लेकर आ जाए, तो सुलेमान का मर्तबा बुलंद या खातिमुन नबीयीन का? अब मुझे बताइए कि सुलेमान के वसी का मर्तबा बुलंद होगा या खातिमुन नबीयीन के वसी का? वहां जरा सा, वहां किताब का जरा सा इल्म है तो ये ताकत का आलम है, ये कुदरत का आलम है। तो जहां पूरी किताब का इल्म होगा, वमन इंदहु इल्मुल किताब, ए रसूल आपकी गवाही के लिए अल्लाह काफी है, और वो काफी है जिसके पास किताब का इल्म है। तो अब ढूंढो किताब का इल्म कहां है? किताब में है पूरी कायनात, पूरी कायनात जमा है किताब में। अब ये किताब जहां होगी पूरी कायनात उसी सीने में होगी, लिहाजा रसूल भी जब दरवाजे के आगे से गुजरते हैं तो ये कहते हुए कि अस्सलाम वालेकुम या अहले नबुवा अहले बैत नबुवा व मादन रिसाला व मुख्तलिफ मुख्तलिफ अल मलाइका, ए अहले बैत नबुवत, ए रिसालत की काम, ए मलाइका के आने जाने की जगह, ए किताब के नुजूल की जगह। तो अब जहां किताब नजर आ जाए, समझ लेना कि पूरी कायनात का इल्म इनके सीने में है। या ये हमने तमहीद वाली, अभी बहुत सारे मसाइल, बहुत सारे सवालात बा, लेकिन ये हमने क्यों रखा मजमून? अब इसके वजह भी बता दें। इल्मे मासूम कि यहां आप तशरीफ लाते हैं, अदा खानों में जाएंगे, इल्म की खैरात लेने जाते हैं, इल्म का सदका लेने जाते हैं। और ये तो अजीब मजलिस हुसैन का मोजिजा है कि यहां जिस्म का तवर्रुक भी मिलता है और रूह का तवर्रुक भी मिलता है ना। और यहां एक और मसला भी, सियासी आदमी तो नहीं मैं, लेकिन बयान करता चला जाऊं आपकी मालूमात के लिए, और शायद साहिबान इख्तदार को यह बात समझ में आ जाए कि ना परेशान हो माशी मसाइल से, कुछ नहीं मिलता ना, खाने को नहीं मिल रहा, पीने को नहीं मिल रहा, गुर्बत है, सब है। हमारी बात मान लो, वैसे मानोगे नहीं, मानोगे नहीं क्योंकि आज तक नहीं मानी, इसीलिए परेशानियां उठा रहे हैं, लेकिन फिर भी क्योंकि हमारी जिम्मेदारी है, फरीजा है कि मसले का हल जरूर बताएं। आप मानिए या ना मानिए, हल बताना हमारी जिम्मेदारी। हम हल बता रहे हैं कि पाकिस्तान में ना कोई भूखा रहेगा, ना कोई बेलिबास रहेगा, और लेने वाला भी इज्जत से लेगा, देने वाला सर झुका के देगा। दो महीने आठ दिन लाखों करोड़ों लोगों के घर में चूल्हा नहीं जलता क्योंकि हुसैन का रिस्क बट रहा होता है, दो महीने आठ दिन। तो हम यही कह रहे हैं कि हम पर छोड़ दो ये माशी मसला, एक बार खुला छोड़ दो, लंगरे हुसैन की आजादी दे दो, फिर देखो। हम तुम्हें चैलेंज करते हैं कि अगर कराची से लेके खैबर तक को एक आदमी भूखा रह जाए, कोई भूखा नहीं रहेगा, ये मौलाई हुसैन के नाम पे इतना खिलाएंगे, इतना खिलाएंगे कि खाने वाले नहीं मिलेंगे, खिलाने वाले फिर भी बैठे होंगे। तो ये है मौजिदा मजलिस हुसैन का कि जिस्म का रिस्क भी है, जिस्मानी तबर्रुक भी है, रूहानी तबर्रुक भी है, मजलिस से दोनों तबर्रुक लेकर जा रहा है इंसान। तो सैयदा भी खुश, हुसैन भी खुश, और अल्लाह भी खुश, अपने बच्चों के लिए लेकर जा रहा है, तरबियत का दर्स लेकर जा रहा है, बहादुरी का दर्स लेकर जा रहा है, शुजात का दर्स लेकर जा रहा है। यहीं से तो मांगती है माएं बच्चे, कोई अकबर का सदका, कोई ओनो मोहम्मद का सदका, कोई अली असगर का सदका, कोई सकीना का सदका, ऐसे ही है ना, यहीं से मांगते हैं सब। तो जब हुसैन मांग ले वापस तो फिर रोका जाएगा? अमानत है उसकी, मत घबराया करो, मत डरा करो, अमानत है उसी हुसैन की सब। लिहाजा सारे खौफ को एक तरफ रख दो, جب یہاں سے یہ صدقہ لے کر جائے گا, تبرک لے کر جائے گا, تو گھر جا کے سوچے گا کہ نہیں آپس میں لڑنا نہیں ہے, نہیں آپس میں مل کر رہنا ہے, محبت سے رہنا ہے. ادارے ہو, تنظیمیں ہو, حسین نے کربلا میں بتا دیا, کالا ہو, گورا ہو, غلام ہو, آقا ہو, سرمایہ دار ہو, غریب ہو, زہیر بن قین جیسا سرمایہ دار ہو, جون جیسا غلام ہو, مسلم بنے اوسجا جیسا بورا ہو, چھ ماہ کا اصغر ہو, جب ایسے دیکھو گے تو الگ الگ, ایک شیر خار, ایک آٹھ سال کا, ایک تیرہ سال کا, ایک اٹھارہ سال کا, کوئی چوبیس سال کا, کوئی بتیس سال کا, کوئی ساٹھ سال کا, کوئی نوے سال کا, کوئی خاتون خانہ, کوئی مخدرہ, مخدرات عصمت و طہارت, کوئی بیبیاں, باحجاب بیبیاں. لیکن جب حسین کے خیمے میں سب جمع ہوئے تو سوائے حسینیت کے کچھ بھی نہیں بچا. سب کا انداز ایک, مزاج الگ تھے, قبیلے الگ تھے, زبانیں الگ تھیں, قوم الگ تھی, شہر الگ تھے, لیکن حسینیت کا معجزہ کیا ہے کہ جب حسین کے کیمپ میں آئے تو رنگ و نسل کی بھی تمیز مٹ گئی, زبان کی تمیز بھی مٹ گئی, سب کے سب ایک ہی رنگ میں ڈھل گئے, سب کا ایک ہی نام ہو گیا, ہر فرد اپنے آپ کو حسینی کہتا تھا اور کچھ نہیں. آپ نے دیکھا, یہ ہے اس فرش کا اعجاز کہ کہیں کا رہنے والا, کسی جگہ کا, چھوٹا ہو یا بڑا ہو, اور جگہوں پہ پابندیاں لگا سکتے ہو, فرش عزا پہ کوئی پابندی نہیں لگا سکتے. کیوں؟ حسین کسی کی میراث تھوڑی ہے, کسی مکتب کی میراث ہے حسین؟ حسین کسی فرقے میں قید ہے؟ نہیں, حسین دنیا بھر کے مظلوموں کی میراث ہے. جہاں مظلومیت ہے وہاں حسین. اسی لیے ہم حسینی کہلانے کے مستحق نہیں ہو سکتے جب تک مظلوموں کی حمایت میں آواز بلند نہ کریں. ہم جانتے ہیں ہم نے خون دیا ہے, ہم نے جانیں دی, ہم نے لاشیں اٹھائی. ہم جانتے ہیں کہ غزہ میں جو بربریت ہو رہی ہے, کتنے سینکڑوں بے گناہ مرد عورتیں بچے مار دیے گئے کیونکہ ہم نے پارا چنار میں لاشیں اٹھائی ہیں, ہم نے ملک کے کونے کونے میں لاشیں اٹھائی. لہذا یاد رکھنا, اگر مظلومیت کی حمایت کا جذبہ نہیں تو اپنے حسینی ہونے میں شک کرنا. ابھی ٹائم, تھوڑا سا ٹائم مجھے دے دیجئے, ٹائم مجھے دے دیجئے, میں خود لگواؤں گا نعرہ, لیکن اب وقت اجازت نہیں, میں خود لگواؤں, لیکن مجھے امید بنانے دیجئے. تو عزیزو بات سمجھ میں آ رہی ہے کہ مظلومیت ہے کربلا, اس لیے آج تک باطل کے مقابلے میں ڈٹی ہوئی. سفیر بن جاؤ, حسین کے سفیر بن جاؤ. کون سفیر؟ مسلم بن عقیل جیسے سفیر. بس میں منزل کی طرف آ گیا. آج پہلی محرم ہے نا, جناب مسلم کی شہادت نہیں پڑھوں گا. جناب مسلم کی شہادت تو آپ سن چکے نوزل, لیکن پہلی محرم کو میں جناب مادر حسین کی خدمت میں جناب مسلم کے یتیموں کا پرسہ دیتا ہوں. حسین کے سفیر بن عقیل, جناب مسلم بن عقیل کو اپنی فکر نہیں ہے, اپنے بچوں کی فکر نہیں ہے. جب زخمی حالت میں اسیر ہو کر اسیر بنا کے لائے گئے ہیں تو پہلا مطالبہ یا نصیحت یہ تھی کہ کوئی جا کے میرے مولا کو خبر دے دو, ان کوفیوں کے نعرے میں نہ آ جائے, ان کوفیوں کے دھوکے میں نہ آ جائے. یہ بے وفا لوگ, یہ کہتے کچھ ہیں یہ کرتے کچھ ہیں. کاش کوئی مجھے مل جاتا, اور اس طرح سے کوئی ایک ایسا مل جاتا کہ جس کے ہاتھ اپنے مولا کو پیغام دے دیتا. لیکن عزادارو ایسا نہیں ہوا. آخری میں اپنے بچوں کا ذکر کیا کہ میرے دو بچے بھی تو میرے ساتھ آئے, لیکن عزیزو ان بچوں کے ساتھ کیا کیا گیا, انہیں قید میں ڈال دیا گیا. کب تک رہے قید میں مجھے نہیں معلوم, لیکن ہاں ایک رات ایسا ضرور ہوا کہ جب بچوں نے داروغہ زندان سے یہ کہا کہ کیا محمد عربی کو جانتا ہے؟ اے مسلمانوں, متنازع نہ بناؤ کربلا کو. کربلا نہ شیعہ ہے نہ سنی ہے, کربلا تو مظلومیت کی آواز ہے. کربلا الگ کر دیتی ہے ظالموں کو اور مظلوموں کو, کہ بچوں, عورتوں, بے گناہوں کا خون بہانے والے کون ہیں اور حق پر اپنی جان لٹانے والے کون ہیں؟ معصوم بچے. محمد عربی کو جانتا ہے؟ کہا کیوں نہیں جانتا, کلمہ گو ہوں, میرا رسول ہے. اچھا ان کے بھائی علی کو بھی جانتا ہے, ان کے بھائی جعفر طیار کو بھی جانتا ہے. وہ حیران ہو کر کہتا ہے یہ سارے نام کیوں لیتے ہو, تمہارا ان سے کیا تعلق ہے؟ یہ تو میرے سادات ہیں, یہ میرے سردار ہیں, یہ میرے اولیاء ہیں. کہا سنو, ہم اسی رسول کے بھائی عقیل کے پوتے, مسلم بن عقیل کے بیٹے. کہا تم نے پہلے کیوں نہیں بتایا تھا قدموں میں سر رکھے, پہلے کیوں نہیں بتایا؟ رات کی تاریکی میں نکل جاؤ, جہاں نکل سکتے چلے جاؤ, راستہ دے دے. اور صبح ہونے سے پہلے کوفے سے باہر نکل جانا, ایسا نہ ہو کہ خبر ہو جائے اور تمہیں گرفتار کر لیا جائے. بچے جب جانے لگے, بچوں کا دامن تھام لیا کہ ایک وعدہ کر کے جاؤ, اب میں قتل کر دیا جاؤں گا, اب میں مار دیا جاؤں گا, لیکن ایک وعدہ کر کے جاؤ کہ قیامت کے دن میری شفاعت کرو گے. اتنا یقین ہے اس زندان بان کہ خانواد رسالت کے بچے ہیں, انہیں بھی حق شفاعت ہے, اور بچوں کو بھی اپنے حق شفاعت پر ایسا یقین ہے کہ وہ بچے اس کا ہاتھ تھام کر کہتے ہیں کہ تجھ سے وعدہ رہا, تیرے بغیر جنت میں قدم بھی نہ رکھے. آئیے خاص طور پہ بچوں اور جوانوں کے لیے مسائل پیش کر رہا ہوں, اور مادر حسین کی خدمت میں پرسہ دینا ہے ان بچوں, اور بتا دوں گا کہ اس کی وجہ کیا ہے. بچے رات بھر سرگردان و پریشان, مگر راستہ نہیں ملا, تقدیر تو کچھ اور ہے. صبح نماز پڑھی اور ایک درخت پہ چڑھ کے چھپ گئے. ایک کنیز آئی, دیکھا پانی میں, تالاب میں دو چاند سے چہروں کا عکس پڑا. حیران ہو کر کہتی ہے میں نے ایسے چہرے کوفے میں پہلے کہیں نہیں دیکھے, کس ملک کے شہزادے ہو تم, کہاں سے آئے؟ بچوں نے کہا مسلم کے یتیم ہیں. اے مومنہ ہمیں کوفے سے باہر نکلنے کا راستہ بتا. گھبرا کر کہتی کہ تم نہیں نکل سکتے دن کے اجالے, میری مالکن محب اہل بیت, چلو میں وہاں لے چلتا. آئے زوج حارث کو بتایا کہ مسلم کے یتیم ہیں. خوش ہو گئے, کہا بالکل محفوظ جگہ آ گئے, امان میں ہو, کل ایک قافلہ جانے والا ہے مدینہ, اس کے ہاتھ بھیج. نہلایا دھلایا, بچے نہ معلوم کب سے قید میں تھے, چھوٹے چھوٹے سے, اپنے ہاتھ سے لقمے بنا کے دیتی جاتی ہے اور کہتی ہے کہ جب شہزادیوں کی خدمت میں پہنچنا, اس کنیز کا سلام کہہ دینا, میں نے سنا ہے کہ آنے والے ہیں اہل بیت رسول. رات ہوئی, کوٹھی میں بند کر دیا کہ میرا شوہر حارث دربار سے وابستہ, ابن زیاد کے دربار سے وابستہ, ایسا نہ ہو کہ انعام کے لالچ میں تمہیں گرفتار کروا دیں. باہر سے قفل ڈال دیا. حارث آیا دیر سے, تھکا ہارا, پوچھا کیوں دیر ہوئی؟ بتایا مسلم کے بچے قید خانے سے فرار ہو, حاکم نے بہت بڑا انعام رکھا. سو جاتا. ادھر چھوٹے بھائی کی آنکھ کھلی رات کے ایک پہر, بڑے بھائی کا شانہ ہلا کے کہتا ہے بھائی اٹھو, بھائی اٹھو, میں نے خواب دیکھا ہے. بڑے بھائی نے پوچھا کیا خواب دیکھا؟ میں نے ابھی ابھی خواب میں دیکھا ہے کہ جناب رسول خدا کی خدمت میں ہمارے بابا پہنچے. جناب رسول خدا سوال کریں مسلم میرے بچوں کو کہاں چھوڑا ہے؟ اور ہمارے بابا کہہ رہے اے خدا کے رسول میرے بچے ظالم کی قید میں. رسول نے بابا کو سینے سے لگا کر کہا مسلم اطمینان رکھو, ابھی کچھ دیر میں تمہارے بچے پہنچ جائیں. بڑا بھائی کہتا ہے بھائی میں نے بھی یہی خواب دیکھا. دونوں کو شہادت کا یقین ہوا, ایک دوسرے سے گلے لپٹ کر رونا شروع کر دیا. گریے کی آواز بلند ہوئی, حارث سے ملول کی آنکھ کھلی, تلوار لے کر دوڑا کوٹھی کی طرف کہ یہ آواز میرے گھر سے آ. مومنہ پیچھے پیچھے چلاتی ہوئی کہ کسی ہمسائے کے گھر کے بچے ہوں گے, لیکن نہیں, آگے بڑھا, اس نے تلوار سے قفل کو توڑا. اب جو اندر داخل ہوا تو دیکھا دونوں بچے ایک دوسرے سے لپٹے ہوئے. اس ملون نے آگے بڑھ کے ٹھوکروں سے مارنا شروع کیا, اتنی ٹھوکریں چہرے اور سر پر ماری کہ دونوں بچے لہو لہان, دندان مبارک شہید ہو گئے بچے. اسی عالم میں رسیوں سے باندھا بچوں کو اور کھینچتا ہوا لے کے چلا کہ تمہیں ضرور قتل کروں گا, میں ڈھونڈتا رہا سارا دن اور تم میرے ہی گھر میں چھپے ہوئے ہو. غلام کو ساتھ لیا, بیٹے کو ساتھ لیا, مومنہ پیچھے پیچھے دامن پکڑ کے گھسٹتی چلی جاتی, مجھے اللہ کا واسطہ, رسول کا واسطہ, میں نے امان دی ہے, ان بچوں کو چھوڑ دوں, ان بچوں کو معاف. لیکن نہیں سنا کہ ہاتھ ان کے خوشنودی منظور ہے. آیا نہر فرات کے کنارے, نہر فرات کے کنارے پہنچ کر غلام کو حکم دیا قتل کر دے انہیں. غلام آگے بڑھا, ایک بچے نے کہا کیا بلال کی قوم سے ہے؟ حیران ہو کر وہ حبشی کہتا ہے تم بلال کو کیسے جانتے ہو؟ کہا ہم نے دیکھا نہیں مگر سنا ہے کہ ہمارے جد رسول خدا کا مؤذن ہے. کہا کیا کیا کہا, تم رسول خدا کے خاندان سے ہو؟ کہا ہاں ہم رسول کے بھائی عقیل کے پوتے ہیں. تلوار پھینک دی, کہا یہ ظلم نہیں کر سکتا, دوڑا نہر میں چھلانگ لگا دی, بیٹے کو حکم دیا قتل کر دے ان بچوں کو. ماں نے چلا کر کہا دودھ نہیں بخشوں گی. بیٹا تلوار پھینک کر پیچھے ہٹا, اب یہ آگے بڑھا, جو ہی اس نے تلوار کا وار کیا وہ مومنہ سامنے آ گئی, تلوار کا وار اس کے شانے پر لگا, زخمی ہو کے ایک طرف گری. اب جب آگے بڑھا بچوں کو شہادت کا یقین ہوا, کہا بس اتنی مہلت دے دے کہ دو رکعت نماز پڑھ لیں. اے عزاداروں, اے عزاداروں کے نو نہالو, اے شیعوں کے بچوں, مسلم کے بچوں کا پیغام تمہارے نام قیامت تک کے لیے, قیامت تک کے لیے, کہ تلوار گردن پر آ جائے تو حسین کے سجدے کو نہ بھولنا, مسلم کے بچوں کی اس آخری دو رکعت کو نہ بھولنا. بچے سجدے میں گئے, حارث ملعون نے بڑے بھائی کی گردن پہ تلوار کا وار کیا, سر تن سے جدا کیا, اپنے پاس رکھا, جسم کو نہر کے حوالے کیا. چھوٹے بھائی نے بڑے بھائی کے خون میں کروٹیں بدلنی شروع کر دی, چلاتا ہے بھائی مجھے چھوڑ کر نہ جانا. بڑے بھائی کا جسم سطح آپ پر ٹھہر گیا, ادھر اس نے چھوٹے بھائی کی گردن پہ وار کیا, سر تن سے جدا کیا, اپنے پاس رکھا, جسم کو نہر کے حوالے کیا. دونوں بے سر کے لاشیں بغل گیر ہوئے تہے آپ بیٹھ گئے. صبح ہوئی, کچھ کسان گزر رہے ہیں, دیکھا کوئی بی بیٹھی زار و قطار نہر کوفہ کے کنارے, کوئی بی بیٹھی زار و قطار رو رہی ہے. ان کسانوں نے پوچھا بی کیا تیرا کوئی قیمتی سامان نہر میں گر گیا؟ کہا ہاں, ارے حارث ملعون نے میرے بچوں کو ذبح کر کے پھینک دیا, میری مدد کرو, میرے بچوں کو نکالو. وہ کسان اترے, بچوں کو نکال لیا, لاشوں کو نکالا. یہ بی کہتی ہے تم نے میری مدد کی, میں تمہاری شفاعت کروں گی, میں تمہاری جنت کی ضامن ہوں. وہ حیران ہو کر کہتے ہیں اے بی آپ ہیں کون جو اتنے اطمینان سے جنت کی ضمانت دیتی ہیں؟ نظروں سے اوجھل ہونے سے پہلے بی فرماتی ہیں ارے میں کوئی اور نہیں, تمہارے رسول کی بیٹی ہوں. ہاں میں نے یہ روایت پڑھی, کیوں پڑھی؟ ارے انصاف سے بتاؤ, علی اکبر کے برچھی لگے زہرا آئے, عباس کے شانے کٹے زہرا آئے, علی اصغر کے تیر لگے زہرا آئے, اون و محمد قتل کیے جائیں, زہرا لاشے پر پہنچے, حسین ذوالجناح سے گرے, زہرا لاشے پر پہنچے. مجھے بتاؤ کیسے ہوگا کہ مسلم کے یتیم شہید کیے جائیں اور زہرا مسلم کے بچوں کو رونے نہ آئے؟ اللہ السلام علیکم یا اپنا رسول.